अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। आजको पत्र पत्रिकामा आधारित पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
प्रदेश छको नाम कर्णाली र राजधानी सुर्खेतको वीरेन्द्रनगर पारित, दुई तिहाई मतले नाम र राजधानी टुङ्गो लाउनेमा प्रदेश छ पहिलो।
तयारी नहुँदा प्रदेश पाँचको संसद बैठक लामो समयका लागि स्थगित, स्थानीय सरकारका न्यायिक समितिमा विवाद आउने क्रम सुरु, सुनवाई गर्ने इजलासको अभाव।
बर्दिया निकुञ्जको गाडीमा हात्ती आक्रमण, चार चितुवा नियन्त्रणमा, नेपालगञ्जमा आज मानव बेचबिखन विरुद्ध र्याली गरिँदै।
र शिक्षक संघको 5 नम्बर प्रादेशिक अधिवेशन आज नेपालगञ्जमा, प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधिका लागि पूर्वाञ्चल र एपीएफ भिड्ने।
आहा, कति मिठो तिम्रो हातको चिया,
कति मख पार्न जाने कि?
मख पर्ने कुरा त अर्कै छ, लौ सुन, अब कुमारी ब्याङ्कमा 11% ब्याज पाइन्छ नि, त्यो पनि महिनै पिछे।
हो र, कति वर्ष राख्नु पर्ने रहेछ?
वर्ष होइन, दिन, त्यो पनि जम्मा 180 दिन, साथमा मासिक ब्याज भुक्तानी पनि।
आहा, यो त एकदमै मख पर्ने कुरा रहेछ, हामी पनि आजै जाउँ कुमारी ब्याङ्कमा खाता खोल्न।
अब कुमारी ब्याङ्कमा पाउनुहोस् 11% ब्याज दर, 180 दिने विशेष मुद्दती खातामा, विशेषताहरू न्यूनतम मौजदात्रु 1 लाख, मासिक रूपमा ब्याज भुक्तानी। यो योजना व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपकर्ताहरूमा कुमारी ब्याङ्कको सबै शाखाबाट उपलब्ध छ। यो योजना सीमित अवधिको लागि मात्र। कुमारी ब्याङ्क, सबैका लागि सधैँका लागि।
पश्चिम डायरीको सुरुमा प्रदेशको पहिलो नामाकरण प्रदेश छ अब कर्णालीको सन्दर्भ रहेको छ। प्रदेशसभाको झन्डै 100% मतले प्रदेश छको नाम कर्णाली र राजधानी वीरेन्द्रनगर सुर्खेत बनाउने निर्णय पारित गरेको छ। प्रदेशसभाको हिजो बसेको बैठक निर्णयार्थ पेश गरिएका दुई बेग्ला बेग्लै प्रस्तावलाई अनुमोदन गर्दै नामाकरण र राजधानीको विषय टुङ्गो लगाइएको हो। अन्य प्रदेशमा नाम र राजधानीको विषय पेचिलो बनिरहेका बेला त्यहाँको प्रदेशसभाले 2/3 बढी मतले प्रस्ताव पारित गरेको छ। प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने प्रदेश छ पहिलो बनेको छ। 40 संसदीय प्रदेशसभामा 37 सांसद सभामुख बाहेक मतदानमा सहभागी रहेका थिए। मन्त्री छनौटमा असन्तुष्ट भई पार्टी केन्द्रमा राजीनामा दिनुभएका मुगुका एमाले सांसद चन्द्रबहादुर शाही र डोल्पाकी सांसद झोवा लामा विक अनुपस्थित हुनुभयो। दुईमध्ये एउटा प्रस्ताव सत्तापक्ष एमाले र अर्को प्रमुख विपक्षी दल काङ्ग्रेस सांसदले सभा समक्ष पेश गरेका थिए। एमाले संसदीय दलका नेता एमलाल कर्णेलले संविधानको धारा 295(2) बमोजिम प्रदेश छाको नामाकरण कर्णाली प्रदेश राखियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। यसरी जुट्यो सहमति। 2072/23 प्रदेश छाको खाका सार्वजनिक गरेपछि भेरी कर्णाली क्षेत्र आन्दोलित भयो। जति बेला सुदूरका 9 तथा मध्यपश्चिमका 10 जिल्लामा रुकुम पश्चिम समेटेर एउटै प्रदेश प्रस्ताव गरिएको थियो। बेग्लै र स्वायत्त प्रदेश माग राखी चलेको आन्दोलनमा सुर्खेतमा 4 र जुम्लामा 1 जनाको ज्यान पनि गयो। आन्दोलन उत्कर्षमा पुगेपछि भदौ 4 गते प्रमुख दल 6 प्रदेशकै सीमाङ्कन पुनरावलोकन गरी 7 प्रदेशको सङ्घीय संरचना निर्माण गर्न बाध्य भए। कान्तिपुरमा प्रकाश अधिकारीले खबर लेख्नु भएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध स्थापनाका लागि चीनसँग नाका खोल्ने तयारी भइरहेको बताउनु भएको छ। उहाँले चीनसँग सीमा जोडिएका डोल्पा, मुगु र हुम्लाका नाका सञ्चालनमा ल्याउने निर्णय गरिएको बताउँदै केही महिनाभित्रै ती नाकाहरू सञ्चालनमा आउने बताउनुभयो। मन्त्री परिषदको पहिलो बैठकबाट हामीले चीनसँग सीमा जोडिएका डोल्पा, हुम्ला र मुगुका नाकालाई अन्तर्राष्ट्रिय व्यापार केन्द्र बनाउने निर्णय गरिसकेका छौँ। सुर्खेत उद्योग वाणिज्य सङ्घको 43औं वार्षिक साधारण सभामा उद्घाटन सत्रमा मुख्यमन्त्री शाहीले भन्नुभयो, केही महिनाभित्रै ती नाकाहरू सञ्चालनमा आउँछन्। सरकारले चीनसँगका सीमा नाका सञ्चालनमा ल्याउने बताए पनि हुम्ला र मुगु जिल्ला अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छैनन्। नगेन्द्र उपाध्यायले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
सरकारले बिजनेस नदिएपछि प्रदेश पाँचको संसदको चौथो बैठक लामो समयका लागि स्थगित गरिएको छ। आजका लागि तोकिएको बैठकमा छलफलका लागि विषयवस्तु नभएपछि फागुन 27 सम्मका लागि सारिएको हो। संसद सचिवालयले हिजो सूचना टाँस गरी अर्को बैठक 27 गते 1 बजे बस्ने जनाएको छ। यसअघि फागुन 6 मा बसेको तेस्रो बैठकले उपसभामुख चयन गरेको थियो। सरकारबाट विधेयक दर्ता हुने अपेक्षा साथ बैठकको मिति तय भए पनि सरकारको तयारी नपुगेको जानकारी आएपछि कार्यव्यवस्था परामर्श समितिको सल्लाहमा बैठक स्थगित गरिएको संसद सचिवालय सचिव मानबहादुर विश्वकर्माले जनाउनुभयो। सरकारबाट कुनै प्रस्ताव आउने सम्भावना भएन। उहाँले भन्नुभयो, सरकारबाट कानुन र नियमावली तयार गर्ने अवस्थासम्मका लागि बैठक स्थगित गरिएको छ। कान्तिपुरमा घनश्याम गौतम र अमृता अनमोलले खबर लेख्नु भएको छ।
स्थानीय सरकारका न्यायिक समितिमा विवाद आउने क्रम सुरु भएको छ, तर सुनवाईका लागि इजलास छैन। विवादको सुनवाई गर्न इजलास हुँदा न्यायिक समितिले गति लिन सकेको छैन। न्यायिक समिति संयोजक उपप्रमुखले विवाद सुनवाईका लागि आफ्नै चेम्बर प्रयोग गरिरहेका छन्। न्याय सम्पादनका लागि छुट्टै इजलास स्थापना गर्नुपर्ने कानुनी व्यवस्था छ। स्थानीय सरकारमा दर्ता भएका विवादका पक्षलाई तारिख दिने छलफल गराउन सुरु गरिएको न्यायिक समिति संयोजकको दावी छ, तर विवाद सुनवाई गर्ने छुट्टै भौतिक संरचना तयार नभइसकेको उनीहरू बताउँछन्। विवाद दर्ता भइरहेका छन्, इजलास बनिसकेको छैन। सुनवाई गर्ने क्रम सुरु गरिसकेका छौँ। नेपालगञ्ज उपमहानगरपालिकाका न्यायिक समिति संयोजक उमा थापा मगर भन्नुहुन्छ, विवाद सुनवाई गर्न इजलास बनाउने तयारीमा छौँ। दर्ता भएका मुद्दामा तारिख दिएका छौँ। कान्तिपुरमा खबर छ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अव्यवस्थित अम्रेनी गाउँमा पसेको हात्ती धपाउन गएका निकुञ्जका सुरक्षाकर्मीको गाडीमाथि जङ्गली हात्तीले आक्रमण गरेको छ। हेडलाइट बालेर तिर्साएको हात्ती केही पर पुगी फर्केर भे 1237 नम्बरको निकुञ्जको गाडीमा 81 आक्रमण गरेको हो। हात्ती धपाएर फर्किने क्रममा गाडीको स्टार्टर बन्द भएपछि अगाडि पुगेको हात्तीले फर्केर गाडीमाथि आक्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्री विनोद हमाल दाहालले बताउनु भयो। अन्नपूर्ण पोस्टमा खबर छापिएको छ।
यसैबीच संरक्षण क्षेत्रमा पछि 40 भन्दा बढी कृष्णसार मार्ने चितुवालाई बर्दिया राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ। जालमा फसाएर नियन्त्रणमा लिएका चितुवा निकुञ्जमै लगेर छाडिएको छ। ती चितुवाले 7 महिनाको अवधिमा यति धेरै कृष्णसार मारेको संरक्षण समितिले जनाएको छ। सदरमुकाम गुलरिया नगरपालिका 2 स्थित खैरापुर संरक्षण क्षेत्रमा दुर्लभ कृष्णसार छन्। तुलसीपुर र बेसैपुरको संरक्षित वनमा रहेका 4 वटा चितुवाले आक्रमण गरेपछि कृष्णसार संकटमा परेका हुन्। कान्तिपुरमा खबर छ।
हात्तीपाइले रोगको उच्च जोखिममा रहेको बाँकेमा सरकारी अभियान सफल पार्न यस वर्ष कडाई गरिएको छ। हिजोदेखि सुरु भएको क्रममा स्वास्थ्यकर्मीले आफ्नै निगरानीमा औषधि खुवाइरहेका छन्। स्वास्थ्यकर्मी घर घरै पुगिरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। सर्वसाधारणको सहजताका लागि विभिन्न स्थानमा बुथ समेत राखिएको छ। कार्यालयका अनुसार हात्तीपाइले विरुद्धको 3 दिने अभियानमा नसमेटिएका व्यक्तिलाई पछिसम्म खोजेर पनि भए पनि औषधि सेवन गराइनेछ। 8 वर्षबाट सुरु भएको अभियान प्रभावकारी हुन नसकेपछि कडाई गरिएको हो। गत वर्ष बाँकीमा 73% हात्तीपाइले विरुद्धको औषधि प्रयोग गरेका थिए। सबैभन्दा कम नेपालगञ्ज उपमहानगरमा 41% मात्रै सेवन गरेका थिए। ठाकुर सिंह थारूले कान्तिपुरमा खबर लेख्नु भएको छ।
नेपाल शिक्षक सङ्घ 5 नम्बर प्रदेशको भावी नेतृत्व चयन गर्न 12 जिल्लाका प्रतिनिधि नेपालगञ्ज आइपुगेका छन्। संघीयता कार्यान्वयनमा आएपछि सङ्घले प्रथम प्रदेश अधिवेशन आज नेपालगञ्जमा गर्दैछ। प्रदेशको नेतृत्वका लागि बाँकेका दोर्ण ओली र दाङका अर्जुन कुमार योगी मैदानमा उत्रिनु भएको छ। दुवै उम्मेद्वारले शिक्षकका विभिन्न सवाललाई चुनावी एजेन्डा बनाएर प्रस्तुत गर्नुभएको छ। उहाँहरूले केही दिन यता विभिन्न जिल्लामा पुगेर चुनावको कार्य समेत गरिरहनु भएको छ। अधिवेशनले प्रदेश अध्यक्षसहित 27 सदस्य कार्य समिति पदाधिकारी निर्वाचित गर्नेछ। अर्जुन ओलीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ। यस्तै निर्माण व्यवसायहरूले सहकारी नीति नियमका कारण आफूहरू मर्कामा परेको गुनासो गरेका छन्। अव्यवहारिक नीतिकै कारण आफूहरूलाई काम गर्न समस्या भइरहेको उनीहरूले जोड दिए। बाँके निर्माण व्यवसाय सङ्घको हिजो नेपालगञ्जमा आयोजित 17 साधारण सभामा बोल्ने अधिकांश वक्ताले यस्तो बताएका हुन्। निर्माण व्यवसाय सङ्घ प्रदेश 6 का अध्यक्ष मोहन प्रसाद र नेपालगञ्ज 12 मोहन प्रसाद आचार्यले जानकारी दिनुभएको छ। सद्भाव दैनिकमा खबर छ।
नेपालगञ्जमा आज मानव बेचबिखन विरुद्ध र्याली र अन्तर्क्रिया गरिने भएको छ। माइती नेपालले मानव बेचबिखन विरुद्ध सुरु गरेको मेची महाकाली अभियान अन्तर्गत नेपालगञ्जमा आज र्याली र अन्तर्क्रिया हुन लागेको माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले बताउनु भयो। र्याली बिपी चौकबाट सुरु हुनेछ। पश्चिमको महेन्द्रनगर र पूर्वको झापाबाट अभियानको संयुक्त रूपमा शुभारम्भ गरिएको हो। महेन्द्रनगरबाट शुभारम्भ गरिएको अभियानको टोलीले हिजै कैलालीमा र्याली र जनचेतनामूलक कार्यक्रम गरेको छ। पश्चिम डायरीमा विद्याको मन्दिरमा आक्रोशको आगो,
कुनै सूचना बेगर विद्यार्थीहरूबाट त्यस किसिमको आन्दोलन भएको पछि जानकारी भयो,
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोड्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके,
फोन नम्बर 081-414-007 र 98-482-63-399।
हुन्डई ट्राफिक सेफ्टी।
सवारी साधनमा सिट बेल्टको प्रयोगले मात्र पनि दुर्घटनाबाट हुने मानवीय क्षतिमा 50%ले कमी आउँदछ। सिट बेल्टको प्रयोगले जरिवानाबाट मात्र होइन जोखिमबाट पनि बचाउँदछ।
ड्राइभ सेफ, ड्राइभ स्मार्ट,
अ सोशल इनिसिएटिभ अफ लक्ष्मी हुन्डई नेपाल।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा अस्ति आगजनी र तोडफोड भयो। 5 विद्यार्थी संगठनहरूले क्याम्पस सुधारका लागि क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाउन नपाएको भन्दै आगजनीमा उत्रिएका थिए। यस्तो अवस्था किन आयो अनि यस्तो अवस्था नदोहोरियोस् भनेर क्याम्पस प्रशासनले के गर्दैछ? जवाब दिँदै हुनुहुन्छ महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका प्रमुख गणेश रेग्मी।
ज्ञापन पत्रमा उल्लेखित कुराहरू हामीले त्यसलाई एप्रिसिएट गरेका छौँ। ती कुनै ठुला कुराहरू होइनन्। केही कुराहरू त हामीले क्याम्पसमा तत्कालै गर्छौँ भने केही कुराहरू नीतिगत रूपमा सुधार गरेर लिएर जाने खालका कुराहरू हुन्। ती सामान्य प्रकृतिका नै हुन्।
क्याम्पस प्रमुख ज्ञापन पत्र बुझ्नलाई आउनु भएन भनेर विद्यार्थीहरू आक्रोशित भएर क्याम्पसमा तोडफोड पनि गरे, आगजनी पनि गरे, यो घटनालाई कसरी लिनुहुन्छ?
यो अत्यन्त दुःखद र दुर्भाग्यपूर्ण घटना हो र त्यसलाई हामी निन्दा पनि गरेका छौँ र यस्तो हुनु अवश्य पनि वाञ्छनीय थिएन। क्याम्पस प्रमुख एउटा त्रिभुवन विश्वविद्यालयकै कार्यक्रम बजेटसँग सम्बन्धित विषयमा केन्द्रीय कार्यालयको तत्वावधानमा भइरहेको अत्यन्त महत्त्वपूर्ण कार्यक्रममा सहभागी थिए। तत्पश्चात केन्द्रीय कार्यालयबाट आउनुभएका पाहुनाहरूलाई बिहानको कार्यक्रममा उहाँहरूलाई विदाई गरे पश्चात क्याम्पसमा जाने क्रममा जानु अगावै ज्ञापन पत्र या कुनै किसिमको पहिले कुनै सूचना बेगर विद्यार्थीहरूबाट त्यस किसिमको आन्दोलन भएको पछि जानकारी भयो र सायद क्याम्पस प्रमुखले पनि जब ज्ञापन पत्र प्राप्त गर्नु त्योभन्दा अगाडि विद्यार्थीहरूले केही कुर्सीहरू टेबलहरू तोडफोड गरेको र त्यसलाई केही कुरा बाहिर ल्याएर आगजनी समेत गरेको पाइयो।
अहिले विद्यार्थी र क्याम्पस प्रशासन बीच केही छलफलहरू भएको छ?
हामीहरू सम्पर्कमै छौँ। वास्तवमा विद्यार्थीहरू क्याम्पसका इकाइ जुन हाम्रो परिवारभित्रकै हामी ठान्दछौँ, क्याम्पस इकाइ विद्यार्थीका इकाइ समितिहरूबाट यो आन्दोलन गरिएको थिएन रहेछ र उहाँहरू बिचमा हामीहरू भर्खरै मिटिङ पनि सम्पन्न गरेका छौँ र विद्यार्थीहरूबाट के छ भन्दाखेरि यो किसिमको तोडफोड या हिंसात्मक गतिविधिमा हाम्रो यो इच्छा थिएन भन्ने कुराहरू अभिव्यक्त भएका छन्।
त्यसो भए विभिन्न विद्यार्थी सङ्गठनहरूले गरेको आन्दोलन हिजोको र त्यसपछि तपाईँहरूलाई दिएको ज्ञापन पत्र यस्ता खाले घटना पुनः दोहोरिन नदिनको लागि क्याम्पसमा सुधार गर्नुपर्ने आवश्यकता ठान्नुहुन्छ कि हुन्न तपाईँ?
एकदमै, यो कुराहरू, क्याम्पस एउटा सार्वजनिक सम्पत्ति हो, राज्यको लगानी भएको चिज हो, जसले यो आन्दोलन गरेर क्षति पुर्याउनु भएको छ उहाँहरूको पनि सम्पत्ति हो, त्यसकारण यसमा सबैजनाको त्यत्तिकै जिम्मेदारी रहन्छ र हामीले यो विषयलाई उहाँहरूको बिचमा पनि छलफलमा लगेका छौँ र उहाँहरूका मातृ संस्थाहरू राजनीतिक पार्टीहरूको बिचमा पनि हामी यो कुराहरू छलफलमा लैजाने हामीले निर्णय गरेका छौँ।
महेन्द्र भूमि क्याम्पस नेपालगञ्जको पुरानो क्याम्पस, अहिलेको अवस्था हेर्दाखेरि क्याम्पस निकै जीर्ण अवस्थामा पुगेको देखिन्छ, त्यसको भौतिक सुधारका कुराहरू पनि विद्यार्थीहरूले उठाएका छन्, पठन पाठनका कुराहरू पनि विद्यार्थीहरूले चाहिँ आफ्नो मागमा उठाएका छन्, यो कुरो कहिलेसम्म सम्बोधन हुन्छ, सुधार हुन्छ?
क्रमिक रूपमा महेन्द्र बहुन क्याम्पसमा सुधार हुँदै आएको छ। गत वर्षको तुलनामा यस वर्ष पठन पाठनका प्रक्रियाहरू पनि क्रमिक रूपमा सुधारिएर गएको मलाई लागेको छ। पठन पाठन पनि अब हो क्याम्प मल्टिपल क्याम्पसहरूमा कतिपय कुराहरूमा सबै कुराहरू हामीले चाहे जस्तो हुँदा रहेनछन्। विश्वविद्यालयको केन्द्रदेखि अधिराज्यभरि नै म सबै कुरा राम्रो छ भनिहाल्ने पक्षमा त छैन, तर हामीहरू एउटा सुधार गर्ने प्रयत्नमा लागेका छौँ र सुधारका केही कुराहरू भएका छन्। जहाँसम्म यहाँले भौतिक पूर्वाधारको कुराहरू गर्नुभयो, विश्वविद्यालयले, म त यहाँलाई भन्छु, पञ्चायतकालीन अवस्थामा या त्योभन्दा पहिले संरचना भएका संरचनामा अहिले कुनै भौतिक पूर्वाधारहरू निर्माण हुन सकेनन्। तर हामीले यसै वर्ष म क्याम्पस प्रमुख भइसकेपछि क्याम्पस प्रमुखको हैसियतले विभिन्न समूहहरूलाई, वैचारिक आस्थाका प्राध्यापकहरू, विद्यार्थीहरू समेतको संयुक्त डेलिगेसन टोली लिई नेपाल सरकार समक्ष मागपत्र प्रस्तुत गरी उहाँहरूलाई यो कुराहरू राख्दा उहाँहरूबाट यस वर्षको बजेटमा हामीले मागेको धेरै थियो तर 3 करोडको विनियोजन भएको छ र त्यो 3 करोडको विनियोजन पनि हाम्रो बीचमा अब आएर कार्यान्वयनको प्रक्रियामा अगाडि बढे छ। त्यसका सँगसँगै अबको आवश्यकता अनुरूप अबको रोजगारी बजारलाई या समाजलाई आवश्यकता पर्ने रोजगारीमूलक शिक्षा पनि हामीलाई चाहिन्छ भनेर बिबिए प्रोग्राम पहिलेदेखि म आउनु अगाडि सञ्चालनमा थियो भने म यता क्याम्पस भइसके पश्चात बिएससी, सिएसआइटी, बिसिए र बिपिए कार्यक्रमहरू नयाँ कार्यक्रमहरूको रूपमा यस सञ्चालित यस वर्षदेखि भइरहेका छन् र यिनको लागि नयाँ नवीन पूर्वाधारको पनि आवश्यकता छ। हामी त्यतापट्टि लागेका छौँ र अब नयाँ टेन्डर भएर एउटा अत्याधुनिक शैक्षिक भवन सहितको व्यवस्थातिर हामी अगाडि अग्रसर छौँ।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका प्रमुख गणेश रेग्मी र निरज गौतम। अब अर्को सन्दर्भ, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धौल शमशेर राणाले निजी क्षेत्रसँगको साझेदारीमा गुणस्तरीय शिक्षाको सुनिश्चितता गरिने बताउनु भएको छ। हिजो आदर्श उच्च माविको वार्षिक उत्सवमा डाक्टर राणाले भन्नुभयो, निजी क्षेत्रलाई बाहिर राखेर होइन, साझेदारी गरेर स्थानीय सरकारले गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्नेछ। नगर प्रमुख डाक्टर राणाले गुणस्तर खस्कदै गएको सामुदायिक विद्यालय र स्तरीय शिक्षा प्रदान गर्ने संस्थागत विद्यालय बीच सहकार्यको वातावरण बनाउनेतिर आफ्नो ध्यान केन्द्रित भएको बताउनुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
पूर्वाञ्चल र एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। प्रतियोगिताको हिजो सम्पन्न दुवै सेमी फाइनलमा एपिएफ र पूर्वाञ्चलले आआफ्नो प्रतिद्वन्दीलाई निराश पार्दै अन्तिम 2 स्थान पक्का गरेका हुन्। पूर्वाञ्चलले मध्यमाञ्चललाई 13 रनले, एपिएफले सुदूरपश्चिमलाई 81 रनले हराएका हुन्, नयाँ पत्रिकामा खबर छापिएको छ।
होलीलाई उन्माद पर्वको रूपमा पनि हेरिन्छ। पर्वमा भित्रिएको कुसंस्कारले होलीलाई नमिठो बनाएको छ। यसै सन्दर्भमा मनन गर्दै जिल्ला प्रशासन कार्यालय बाँकीले बिना अनुमति लोला हान्नेलाई कानुनी कारवाही गर्ने भएको छ। पहाडी क्षेत्रमा फागुन 17 गते र तराई क्षेत्रमा फागुन 18 गते मनाइने होली फागुन पूर्णिमा पर्वलाई मर्यादित व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। शान्तिपूर्ण, मर्यादित र सद्भावपूर्ण तरिकाले होली मनाउन अनुरोध गरिएको छ। प्रशासकीय अधिकृत तथा सूचना अधिकारी खगेन्द्र पौडेलले भन्नुभयो, कसैको अनुमति र इच्छा बिना रङ दल्ने काम निषेध गरिएको हो। दैनिक नेपालगञ्जमा खबर छ।
सडक बीचको डिभाइडरमा स्कुटर ठोकिँदा हिजो बाँकेमा एकजनाको ज्यान गएको छ। नेपालगञ्ज कोहलपुर सडक खण्डको पार्वतीपुरमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको हो। दुर्घटनामा कालीकोट खिना छाका 41 वर्षीय पूर्णबहादुर बमको नेपालगञ्ज नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरीकारले कोहलपुरले जनाएको छ। नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भेसात 9141 नम्बरको स्कुटर बिहान सडकको बीच भागको डिभाइडरमा ठोकिएको थियो। पश्चिम डायरीमा पानी बिनाको ऐतिहासिक रानी तालाब संरक्षणको चिन्ता।
जीर्ण अवस्था जुन भनिँदै गयो त्यसका दोषी त नगरपालिकाको कार्यकारी प्रमुख थियो जो त्यतिखेर थिए। तर स्थानीय चुनाव भइसकेपछि अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकाले यस रानी पोखरीको विषयमा विचार गर्नुपर्ने हो।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोहलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98483523।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। नेपालगञ्जको त्रिभुवन चौकदेखि पूर्वमा पर्ने रानी तालाबको ऐतिहासिक महत्त्व छ। कुनै समय डुङ्गा सरर चल्ने रानी तालाब अहिले नामको तालाब भए पनि तालमा थुप्रै पानी छैन। उचित संरक्षणको अभावमा जीर्ण बन्दै गएको तालाबले नयाँ प्रतिनिधि आउँदा पानी पाउँछ कि भन्ने आशामा रहेका नगरवासीहरू निराश भएका छन्। सुनौ सहकर्मी लीला खड्काले सङ्कलन गरेको आजको नागरिक आवाज।
म रविन्द्र कुमार वर्मा। यसमा त म भन्छु, पहिला त लाग्छ मलाई प्रशासनै छ, किनभने प्रशासनले त ध्यानै दिँदैन। प्रशासनले ध्यान दियो भने त जनताहरू त जय पाए त्यही गर्छन्। त्यसमा त्यो खुला रहन्छ, न सिडी केटाहरू आउँछन् भित्र बस्छन् अनि यताउता सब फोहोर पार गरिदिन्छन्। त्यो ब्यान्ड बाजावाले त पुरै फोहोर गरेछन्, किनकि त पुरा त्यो ठेलै लगाइदिएछन्, त्यसले गर्दा झन् त्यो फोहोरै भएछ।
महबुब अली अन्सारी। पहिला त जीर्ण अवस्था जुन भनिँदै गयो त्यसका दोषी त नगरपालिकाको कार्यकारी प्रमुख थियो जो त्यतिखेर थिए। तर स्थानीय चुनाव भइसकेपछि अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकाले यस रानी पोखरीको विषयमा विचार गर्नुपर्ने हो, किनभने सहरको बीचको पनि यो पोखरी हो। आजदेखि होइन, एक जमानाबाट यसको नाम चल्दै आइरहेको छ। एउटा ऐतिहासिक ठाउँ भनेको यो रानी पोखरी।
सुधारका सन्धान हो, वाडा नम्बर 8 जनता त होइन, गर्ने त सरकारैलाई हो। अब सरकारले सुधार ल्याउनु पर्छ। अब हेर्ने के भइरहेछ, कस्तो छ टोल छिमेकीको, कस्तो के छ हेर्नु पर्छ।
धनबहादुर थारू। यसमा सबभन्दा त मेन त सरकारकै हो, स्थानीय सरकार, केन्द्रीय सरकार। अहिले जुन संहितामा गइसकेको छ त्यसमा दोषी सबभन्दा भनेको अब सरकार पक्ष, त्यसपछि स्थानीय सरकारको पनि दोषी हो। त्यसमा पनि स्थानीय जनताहरूको सबभन्दा महत्त्वपूर्ण हुन्छ। तपाईँको 20 वर्ष पहिला म नेपालगञ्जमा हुँदाखेरि कस्तो राम्रो थियो, अहिले 20 वर्षको अवधिमा यतातिर यो जीर्ण भइसकेको छ लगभग।
राम कुमार गुप्ता नाम हो। अब दोषी कसले भन्ने, अब त्यही हो, नगरपालिकाको हातमा छ, जनताले किन भन्ने।
अब बनाउने उही हो, नेताहरू बदलिरहन्छन्, एक नेता त रहँदैन, त एक नेता रहोस् दुई चार माने दुई चार पिरियड त राम्रो होस्, कहिले को आउँछ, उसले आफ्नो थ्योरी लगाउँछ, उसले आफ्नो थ्योरी लगाउँछ, त्यसै मल्लमल्लिए छ।
बर्दियाको राजापुर नगरपालिका चारमा रहेको अमरसहित श्री दशरथ चन्द्र माविमा हिजो अभिभावक भेला तथा शिक्षक अभिभावक सङ्घको गठन र पूर्व अध्यक्षहरूको सम्मान कार्यक्रम गरिएको छ। कार्यक्रममा विद्यालयको चौतर्फी विकासमा योगदान पुर्याएको भन्दै विद्यालयका पूर्व अध्यक्ष तथा समाजसेवी विनोद ध्वजचन्द वैद्यनाथ झा र पूर्व अध्यक्ष फौज बहादुर मगरका पुत्र केशर बहादुर थापालाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको खबर दैनिक नेपालगञ्जमा छ।
महिला उद्यमी सङ्घ बाँकीको आयोजनामा नेपालगञ्जमा सञ्चालित होली महोत्सव तथा व्यापार मेलामा आज पनि विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछन्। हिजो साहित्य जमघटको आयोजना गरियो। साहित्य जमघटमा नेपाली, थारू र उर्दू भाषाका छुट्टाछुट्टै विधाका सिर्जनाहरू प्रस्तुत गरिएका थिए। त्यस अवसरमा रिचा लुइटेल, शान्ति अधिकारी, कोपिला अधिकारी, फरिन गुडिया, सोम डेमन्डौरा लगायतका कवि कवियत्रीहरूले रचना वाचन गर्नुभएको थियो। साहित्य जमघटको पूर्व प्राज्ञ सनत रेग्मीले उद्घाटन गर्नुभएको थियो।
डोटीमा इन्टरनेट सेवाको उपलब्धता हुन नसक्दा प्रदेश नम्बर 7 ग्रामीण क्षेत्रमा बैङ्किङ सेवा पुग्न सकेको छैन। सरकारले हरेक स्थानीय तहमा कम्तीमा एउटा बैङ्कको शाखा पुर्याउने लक्ष्य लिए पनि इन्टरनेट सेवा नहुँदा बैङ्किङ सेवा विस्तारमा समस्या देखिएको हो।
बाँकीको खजुरा गाउँपालिका 3 खजुरा बजारमा हिजोदेखि होटल ट्रिपल ब्रो सञ्चालनमा आएको छ। हिजो पत्रकार भेटघाट कार्यक्रम गरी होटल विधिवत रूपमा सञ्चालनमा आएको जानकारी गराइएको छ। कार्यक्रममा बोल्दै प्रदेश 5 प्रदेशसभा सदस्य बाबुराम गौतमले खजुरामा होटल सञ्चालन हुनु भनेको आन्तरिक तथा बाह्य पर्यटकहरूलाई निकै सहज हुने बताउनु भयो। मिसन टुडेमा खबर छ, यता पूर्व पश्चिम यातायात व्यवसायी सङ्घ कोल्पुरको दोस्रो साधारण सभा तथा अधिवेशनबाट धनबहादुर पुन मगर पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ। अधिवेशनमा निर्वाचनबाट धनबहादुर पुन मगरले 18 मत प्राप्त गरी विजय हुनुभएको छ। उहाँका प्रतिद्वन्दी गणेश प्रसाद भूषालले 10 मत मात्र प्राप्त गर्नुभएको थियो। मिसन टुडेमा खबर छ।
प्रदेश 5 आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी यति बेला प्रदेशका प्रहरी कार्यालयको निरीक्षणमा व्यस्त हुनुहुन्छ। उहाँले दाङ, प्युठान, रोल्पाका प्रहरी कार्यालयको निरीक्षण गर्नुभएको छ। हिजो वडा प्रहरी कार्यालय दाङ लमहीको निरीक्षण गर्नुभयो। कानुन मन्त्री केसी र सहसचिव प्रेम भट्टराईले हिजो वडा प्रहरी कार्यालयको निरीक्षणमा पुग्नु भएको थियो। कानुन मन्त्री केसीले कार्यालय परिसर, कार्यालय व्यवस्थापन, सवारी साधनको निरीक्षण गर्नुभयो। प्रहरीले कुनै पनि काम चुस्त दुरुस्त गर्नुपर्छ। मन्त्री केसीले भन्नुभयो, मैले यहाँहरूको कामको राम्रोसँग मूल्याङ्कन गर्नेछु। दाङबाट दशरथ घिमिरेले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
बाँकेको कोहलपुरस्थित अखिल नेपाल ट्रेड युनियन महासङ्घ बाँकेको प्रथम नगर सम्मेलनले अध्यक्ष शेरबहादुर बुढाको अध्यक्षतामा 19 सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ, जसको उपाध्यक्षमा धनराज न्युपानी, सचिवमा दिलीप सोनी, सहसचिवमा मुना खड्का, कोषाध्यक्षमा लालबहादुर पुन रहनु भएको छ। मिसन टुडेमा खबर छ।
बर्दियाको मधुबनमा औद्योगिक व्यापारिक कृषि पर्यटन महोत्सव आयोजना गरिने भएको छ। देश निर्माणमा उद्योग व्यापारको आवश्यकता, व्यावसायिकता हितसँगै सामाजिक एकता भन्ने मूल नाराका साथ महोत्सव गर्न लागिएको हो।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेश 6 नाम कर्णाली र राजधानी सुर्खेतको वीरेन्द्रनगर पारित, 2/3 मतले नाम र राजधानी टुङ्गो लगाउनेमा प्रदेश 6 पहिलो।
तयारी नहुँदा प्रदेश 5 संसद बैठक लामो समयका लागि स्थगित, स्थानीय सरकारका न्यायिक समितिमा विवाद आउने क्रम सुरु, सुनवाई गर्ने इजलास छैन।
बर्दिया निकुञ्जको गाडीमा हात्ती आक्रमण, 4 चितुवा नियन्त्रणमा, नेपालगञ्जमा आज मानव बेसबिखन विरुद्ध र्याली गरिँदै।
शिक्षक सङ्घको 5 प्रादेशिक अधिवेशन आज नेपालगञ्जमा, प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधिका लागि पूर्वाञ्चल र एपीएफ भिड्ने।
पश्चिम डायरी krishnasarfm.org.npमा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज फागुन 13 गते आइतबार, फेब्रुअरी 25 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।